الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله اللہ پاک کے پیارے نام یعنی الاسماء الحسنہ سلسلہ جاری و ساری ہے۔ اپنے پاک پروردگار کے بہت سارے نام اب تک ہم سن چکے ہیں، آج بھی انشاءاللہ عز و جل اپنے سلسلے میں کچھ نام سننے کی سعادت حاصل کریں گے۔ توجہ کے ساتھ، خاموشی کے ساتھ سماعت کریں گے تو انشاءاللہ تبارک و تعالی علم کی کچھ باتیں حاصل ہوں گی۔ اللہ پاک کے جس نام کے بارے میں آج ہم نے سننا ہے وہ ہے المتین۔ الف لام ہے، میم ہے، پھر تا ہے، پھر یا اور پھر نون، المتین۔ یہ مبارک نام حدیث مبارکہ کے اندر بھی موجود ہے۔ نبی پاک صلی اللہ علیہ وسلم نے جہاں اللہ پاک کے 99 نام ذکر کیے اس مقام پر اس نام کو بھی ذکر کیا، اور ساتھ ہی اللہ پاک نے خود قرآن مجید فرقان حمید میں سورہ زاریات میں اپنا یہ نام ذکر فرمایا۔ چنانچہ ارشاد باری تعالی ہے ان اللہ هو الرزاق ذو القوۃ المتین، یعنی بے شک اللہ وہی رزق دینے والا، وہی قوت والا اور وہی متین ہے۔ متین کا معنی ہوتا ہے کہ جس کے اندر بہت زیادہ قوت ہو اور جس کی قوت کی کوئی انتہا نہ ہو، ایسی ہستی کو المتین کہا جاتا ہے۔ تو یقیناً اللہ جل شانہ ایسی ہی ہستی ہے جس کی قدرت کی کوئی انتہا نہیں، جس کی قوت کی کوئی انتہا نہیں ہے، کوئی لمٹ نہیں ہے، وہ ہر طرح سے قادر ہے، وہ ہر طرح سے قوت والا ہے۔ اللہ پاک نے جو یہ آیت مبارکہ میں اپنے تین اوصاف ذکر کیے ہیں، ان اللہ هو الرزاق ذو القوۃ المتین، کہ بے شک اللہ پاک ہی رزق دینے والا ہے، قوت والا ہے اور قدرت والا ہے۔ ان میں عجیب لطف موجود ہے کہ ارشاد یہ فرمایا سب سے پہلے کہ اللہ پاک بے شک وہ رزق دینے والا ہے، پھر فرمایا کہ وہ قوت والا ہے، اور فرمایا کہ وہ متین ہے، یعنی قوت و قدرت والا ہے۔ یعنی رزق جس کو وہ دینا چاہتا ہے ہر ایک کو رزق عطا فرماتا ہے، جس کے نصیب میں جتنا اس نے رزق لکھا ہے اتنا اس کو عطا فرماتا ہے، اور اس عطا کرنے کی وہ قوت بھی رکھتا ہے، قدرت بھی رکھتا ہے، کوئی اس کو مشقت اس کے اندر نہیں ہے، کوئی اس کے لیے پریشانی اس کے اندر نہیں ہے۔ تو وہ ایسی قوت اور قدرت والا ہے کہ انسان جو ہوتے ہیں، مخلوق جب کوئی کام کرتی ہے، کسی بھی طرح کا کام کرتی ہے، تو ایک طرح سے اس کو محنت کرنا پڑتی ہے، مشقت کرنا پڑتی ہے، اور اس کے لیے کاموں کے اندر رکاوٹیں آتی ہیں، پریشانیاں آتی ہیں۔ اللہ پاک ان تمام چیزوں سے پاک ہے۔ ارشاد فرمایا اذا اراد، جب اللہ پاک کسی چیز کے کرنے کا ارادہ فرماتا ہے، کسی کام کے کرنے کا ارادہ فرماتا ہے، تو ان یقول لہ کن فیکون، اللہ پاک کن کہتا ہے اور وہ ساری چیزیں ہو جاتی ہیں۔ اب یہ بھی صرف اور صرف سمجھانے کے لیے ہے، صرف اور صرف بتانے کے لیے ہے کہ وہ کن فرماتا ہے، یعنی وہ کن کا کلمہ فرماتا ہے، اور وہ چیز کن کا مطلب ہے کہ ہو جا، تو وہ چیز ہو جاتی ہے۔ تو اللہ پاک کلمہ کن کا کوئی محتاج نہیں ہے کہ وہ کن فرمائے اس کے بعد وہ چیز ہوگی، وہ جس چیز کا ارادہ فرماتا ہے فوری طور پہ وہ چیز وجود کے اندر آ جاتی ہے۔ اللہ پاک کسی چیز کا محتاج یہ نہیں ہے۔ تو وہ رزق بھی عطا کرتا ہے، وہ قوت والا بھی ہے، وہ قدرت والا بھی ہے۔ اب اگر ہم اس کے عکس آتے ہیں، پیچھے کی طرف سے آتے ہیں، پہلے رزق دیتا ہے تو رزق دینے پہ قوت بھی رکھتا ہے، قدرت بھی رکھتا ہے، ہر ایک کو رزق پہنچاتا ہے، کوئی چیز اس کے لیے رکاوٹ کا سبب نہیں بنتی۔ اور اس طرف سے آ کے دیکھتے ہیں کہ اللہ پاک متین ہے، قدرت والا ہے، اللہ پاک قوت والا ہے، اور فرمایا کہ اس کے ساتھ ساتھ وہ رزق دینے والا ہے۔ یعنی ایسا نہیں ہے کہ اس کا قوی ہونا، اس کا قدرت والا ہونا، نعوذ باللہ، کہ وہ ظالم ہو، لوگوں سے ان کے رزق کو روکے، بلکہ اس کی قوت اور قدرت ایسی ہے کہ اپنی قوت و قدرت کے باوجود، اپنی عظمتوں کے باوجود، وہ ساری مخلوق کو رزق پہنچاتا ہے۔ یعنی اگر مخلوق کے اندر किसी को कुदरत हासिल होती है, किसी को दबदबा हासिल होता है, किसी को दूसरे के ऊपर तसल्लुत हासिल होता है, तो बहुत दफा ऐसा होता है कि अगर किसी के पास कोई नेमत होती है, इनाम किसी के ऊपर हुआ हुआ होता है और दूसरे को उसके ऊपर कुदरत हासिल हो जाए, तो बाज़ औक़ात उससे नेमतों को रोक लेता है, उससे इनामात को रोक लेता है, छीन लेता है। लेकिन अल्लाह जल्ला शानहू इस कदर अजीम है, इस कदर कुदरत वाला है, इसके बावजूद वो लोगों से नेमतें रोकता नहीं बल्कि उसकी नेमतों के अंदर इजाफा होता है। फरमाया कि कुव्वत और कुदरत के बावजूद वो लोगों पर रिस्क बंद नहीं करता, वो रिस्क अता फरमाता है। अगरचे कि लोग इसकी नाफरमानी कर रहे हैं, इसके अहकाम की खिलाफ वर्जी कर रहे हैं, इसके बावजूद अल्लाह पाक ऐसे लोगों को भी रिस्क अता फरमाता है। यही उलमा बड़ी खूबसूरत बात इरशाद फरमाते हैं कि ये जो हम सुनते हैं कि बाज़ औक़ात जो जिक्र होता है अल्लाह पाक का, वो जबान के साथ होता है, यानी अल्लाह पाक की तस्बीह करना, सुबहान अल्लाह कहना, अल्लाह पाक की हमद बयान करना, अल्हम्दुलिल्लाह कहना, अल्लाह पाक की तकबीर बयान करना, बड़ाई बयान करना, अल्लाहु अकबर कहना, कलमा शरीफ पढ़ना, ला इलाहा इल्लल्लाह कहना, ये सारे के सारे जो जबान से जिक्र होते हैं इनको जिक्र लिसानी कहा जाता है, जबान के जरिए जिक्र किया जाता है। और एक जिक्र जो होता है वो जिक्र कल्बी कहलाता है। जिक्र कल्बी का माना, इन दिल से जो जिक्र होता है उसका माना उलमा ने यही बयान किया है कि बंदा अल्लाह पाक की मखलूकात पर गौर करता है, उसकी तखलीकात के ऊपर गौर करता है, अपनी ज़ात के ऊपर गौर करता है, उसकी नेमतों पर गौर करता है, उसके इनामात पर गौर करता है। जब वो इन चीज़ों के ऊपर गौर व फिक्र करता है तो अब उसके दिल के अंदर अल्लाह पाक की अजमत ये बढ़ती चली जाती है, बढ़ती ही चली जाती है, और अल्लाह पाक की बारगाह में उसका दिल झुकता चला जाता है। यानी यूँ समझें कि अल्लाह पाक ये हमसे, हमारी माओं से बढ़कर मोहब्बत करता है। ये मिसाल दी जाती है कि अल्लाह पाक 70 माओ से बढ़कर मोहब्बत करता है। 70 माओ की तो कोई हैसियत नहीं है, अल्लाह पाक की मोहब्बत बंदे के साथ जिस कदर है उसका कोई शुमार नहीं है, कोई उसकी इंतहा नहीं है। माँ के साथ भी जो मिसाल दी गई है कि माँ से बढ़कर अल्लाह पाक मोहब्बत करता है, तो ये भी सिर्फ और सिर्फ समझाने के लिए। 70 माओ वाली तो रिवायत, ये बिरहाल हदीस पाक तो नहीं मिलती इस तरह की, लेकिन ये कि ये बयान किया जाता है, लोगों को बताया जाता है कि वो 70 माओ से बढ़कर मोहब्बत करने वाला है। तो माँ से भी जो मिसाल दी जाती है वो सिर्फ और सिर्फ समझाने के लिए दी जाती है, वरना क्योंकि माँ सबसे बढ़कर मोहब्बत करती है, माँ की मोहब्बत बेमिसलो बेमिसाल है। लेकिन बता दिया गया कि माँ जैसी हस्ती जो इतनी ज्यादा मोहब्बत करती है तो उससे भी बढ़कर अल्लाह पाक मोहब्बत फरमाता है। लेकिन यहाँ जो तसव्वुर दिल के अंदर रूहानियत और नूरानियत को और एक तशक्कुर के जज्बे को दाखिल करता है वो ये है कि जब हम इस बात पर गौर करते हैं कि हमारा रब किस कदर अजीम है, किस कदर उसके पास कुदरत है, किस कदर इसके पास ताकत है, कैसी उसकी कुव्वत है कि वो किसी भी चीज़ के लिए कहे कुन तो वो चीज़ फौरी हो जाती है, जिस चीज़ का इरादा फरमाए वो फौरी हो जाता है। यानी हमें एक बिल्डिंग बनाने के लिए कितनी मशक्कत करना पड़ती है, कमरा बनाने के लिए कितनी मेहनत करना पड़ती है, अल्लाह पाक ने इतना बड़ा आसमान बनाया और आसमान से ऊपर जो आसमान है वो पहले आसमान से बढ़कर, दूसरा उससे बढ़कर, तीसरा उससे बढ़कर, यानी हर आसमान पर मखलूकात बनाई वो पहले आसमान से ज्यादा, दूसरे से तीसरे पर ज्यादा, यूं ये बढ़ते चले जाते हैं यहाँ तक कि अरशे मुअल्ला तक ये सिलसिला पहुंचता है। और अरशे मुअल्ला ये अल्लाह पाक की मखलूक में सबसे बड़ी मखलूक है। इतनी चीजें अल्लाह पाक ने बनाई हैं और इन तमाम चीजों को पैदा करने में अल्लाह पाक को कोई मशक्कत नहीं है, कोई इसके अंदर दिक्कत नहीं है, वो जो इरादा फरमाए फौरी तौर पे हो जाता है। बड़े बड़े फरिश्ते जिब्रील अमीन अलैहिस्सलाम के बारे में ये मौजूद है कि आपको अल्लाह पाक ने जो पैदा किया है तो आपके 600 पर है और एक एक पर इतना बड़ा है कि जो मशरिक और मगरिब को भर देता है, जमीन और आसमान को भर देता है। इतने बड़े जिब्रील अमीन अलैहिस्सलाम को अल्लाह पाक ने बनाया है और इनसे कई गुना बड़े हजरत इसराफील अलैहिस्सलाम है, मिकाइल अलैहिस्सलाम है कि जिसामत के एतबार से उनको इतना बड़ा अल्लाह पाक ने बनाया है। लेकिन ये फरिश्ते अल्लाह पाक के सामने थरथर कांपते हैं, डरते हैं, बिलखसूस क़यामत के दिन अल्लाह पाक की बारगाह में ये थरथर कांपेंगे। लेकिन इतना बड़ा, इतना अजीम रब के जो इतनी चीजें बनाए और जब फरमाएगा कि ये तमाम के तमाम खत्म हो जाए तो फौरी तौर पर ये सारी चीजें खत्म हो जाएंगी। इन तमाम अजमतों के बावजूद, तमाम तर कुदरत के बावजूद, इतनी आला और इतनी अजीम हस्ती जब हमसे मोहब्बत करे, तो फिर हमारा आलम क्या होगा। ये हम तस्वुर करें, वो खुद इतनी कुव्वत वाला है, कुदरत वाला है, इतने इख्तियारात वाला है, जो चाहे कर सकता है, लेकिन इसके बावजूद वो हमसे मोहब्बत करता है। तो ये तस्वुर कितना निराला और कितना प्यारा है, जो दिल को सुकून बख्शता है। तो अल्लाह पाक ये मतीन है, यानी उसकी कुदरत की, उसकी कुव्वत की कोई इंतहा नहीं है। जब बाज़ औक़ात ये होता है कि अल्लाह जल्ला शानहू अपने अवलिया के जरिए लोगों को आजमाता है, अपने अवलिया का भी इम्तिहान लेता है और अपने अवलिया के जरिए लोगों को भी आजमाता है कि लोग कैसा करते हैं। यानी अवलिया अल्लाह जब अल्लाह पाक के इस नाम अल मतीन पर गौर करते हैं तो उनकी सारी के सारी तवज्जो, सारी के सारी तवक्कुआत ये अल्लाह पाक की ज़ात की तरफ होती हैं। लेकिन बाज़ औक़ात इनको लोगों का मोहताज करके आजमाया जाता है और लोगों को इनके जरिए आजमाया जाता है। इमाम अबुल कासिम अल कुशेरी रहमतुल्लाहि तआला अपनी किताब शरह अस्माइल्लाहिल हुस्ना में ये वाकया नकल करते हैं। पहले तो आप फरमाते हैं कि अल्लाह पाक मतीन है और वो कुदरत व कुव्वत वाला है, लेकिन बाज़ औक़ात वो अपने अवलिया को भी आजमाता है और इनके जरिए लोगों को भी आजमाता है। फरमाते हैं कि इमाम कत्तानी रहमतुल्लाहि तआला ने ये नकल किया कि हजरत अबू हफ्स दीन वरी रहमतुल्लाहि तआला के एक भाई थे और वो एक जगह पर एक कस्बे के अंदर बीमार हो गए और तकरीबन 7 दिन तक वहाँ बीमार रहे। इन्होंने किसी से गुफ्तगू नहीं की और किसी ने इनका ध्यान नहीं रखा। जब वो इंतकाल कर गए तो अचानक जो है बहुत सारे लोग जमा होना शुरू हो गए, जगह जगह से लोग आने लगे। जब पूछा गया कि क्या हो रहा है, क्यों आए हैं इतने सारे लोग, यानी यहाँ बीमार पड़े हुए थे तो उस वक्त तक तो किसी ने नहीं पूछा था, तो बताया गया कि हमने एक आवाज़ सुनी कि जो शख्स ये चाहता है कि अल्लाह के वलियों में से एक वली के जनाजे में हाजिर हो तो उसे चाहिए कि फुलां बस्ती के अंदर पहुंचे। जब ये लोग पहुंचे और इन्होंने वहां पहुंचकर हजरत दीन वली रहमतुल्लाहि तआला के भाई को दफना दिया और इससे कबल इन्होंने इनका ख्याल नहीं रखा था। जब दफना कर फारिग हुए और वापसी आए तो इन्होंने जो कफन इनको दिया था, यानी पहले ध्यान नहीं रखा, अब कफन भी दे रहे हैं, सब कुछ कर रहे हैं, तो उस कफन को मेहराब के अंदर पाया कि वो कफन जो भाई को दिया था वो मेहराब के अंदर रखा हुआ है और उस पर लिखा हुआ है कि ला हाजत लना फी कफनिकुम, कि हमें तुम्हारे कफन की कोई हाजत नहीं है। हाजा वली जुम्मिन अवलिया इना माता, ये हमारे अवलिया में से एक वली है, इंतकाल कर गए, तुमने ना इनको खिलाया, ना इनको पिलाया, ना तुमने इनका इलाज किया और ना ही इनसे कोई गुफ्तगू की, तो तुम्हारी कफन की हमें कोई हाजत नहीं है। अल्लाह पाक ने वो कफन इनको वापस लौटा दिया। तो ये इम्तिहान लिया गया इनका कि बस्ती वालों का कि ये क्या करते हैं अल्लाह के इस वली के साथ, और अल्लाह के इस वली का इम्तिहान हुआ, ये अपने इम्तिहान के अंदर पूरे उतरे, इनकी सारी की सारी तवज्जो अल्लाह पाक की तरफ थी लेकिन बस्ती वाले अपने इम्तिहान के अंदर पूरे ना उतरे। नतीजा ये निकला कि जो कफन इन्होंने दिया था अल्लाह पाक ने वो वापस कर दिया। इसके बाद इमाम कुशेरी रहमतुल्लाहि तआला लिखते हैं कि इनको एहसास तो हुआ बस्ती वालों को और इन्होंने इस बस्ती के अंदर उन बुजुर्ग रहमतुल्लाहि तआला अलैह के ईसाले सवाब के लिए एक घर बनाया जिसके अंदर मेहमान नवाजी की जाती थी। तो जो भी वहाँ से मुसाफिर गुजरता वो लोग वहाँ पर अब उनकी ज़ियाफ़त किया करते थे, उनको खाना खिलाया करते थे और अच्छा सलूक उसके साथ किया करते थे। तो ये होता है कि बाज़ औक़ात अल्लाह पाक इम्तिहान अपने प्यारों का भी लेता है और अपने प्यारों के जरिए दूसरों का भी लेता है। उलमा ने इस मकाम पर अल्लाह पाक के इस नाम अल मतीन के तहत बंदे को क्या करना चाहिए ये इरशाद फरमाया कि बंदे के लिए इसमें क्या क्या, यानी जैसे कि हम सुनते हुए आ रहे हैं कि अल्लाह पाक के हर नाम के अंदर से बंदे के लिए कुछ हुकूक लाजिम होते हैं, कुछ बातें उस पर लाजिम होती हैं कि वो अपनी जिंदगी के अंदर इन चीज़ों को नाफिज करे। तो अल मतीन का हमने माना सुना कि वो हस्ती, वो जात कि जिसकी कुदरत की कोई इंतहा नहीं है, जिसकी ताकत की कोई इंतहा नहीं है, लेकिन इसके बावजूद अल्लाह जल्ला शानहू ये बंदों पर रहम फरमाने वाला है, अल्लाह बंदों पर करम फरमाने वाला है, उनकी हाजतों को पूरा करने वाला है। तो इसके तहत बयान किया गया कि बंदे को ये चाहिए कि वो दूसरों पर रहमत करे, दूसरों पर रहमत करे, शफ़क़त व मेहरबानी करे। अल्लाह पाक के इस नाम का तकाजा ये है। दूसरा ये कि जब बंदे को कुदरत और ताकत हासिल हो तो अपनी इस कुदरत और ताकत पे नाजा होकर वो लोगों के साथ बुरा सलूक करना न शुरू कर दे। لوگوں کے ساتھ ناانصافی کرنا نہ شروع کر دے، ظلم کرنا نہ شروع کر دے۔ ہوتا یہی ہے کہ ہم عام طور پہ جو حکمران ہوتے ہیں، جو افسران ہوتے ہیں، ان لوگوں کے حوالے سے تو بہت گفتگو کرتے ہیں کہ یہ طرح طرح کے ظلم کرتے ہیں، طرح طرح کے لوگوں کے ساتھ برا سلوک کر رہے ہوتے ہیں، لوگوں کے حقوق کو تلف کر رہے ہوتے ہیں، ناانصافی کر رہے ہوتے ہیں۔ یہ ساری گفتگو ہمارے ہونٹوں پہ، ہماری زبان پر ہوتی ہے۔ اب جو حکمران کر رہے ہیں، جن کے پاس اختیارات ہیں وہ کر رہے ہیں، وہ ان کا اپنا کام ہے جس کا جواب انہوں نے اللہ پاک کی بارگاہ میں دینا ہے۔ لیکن ساتھ ہی ساتھ ہمیں اس بات پر غور کرنا ہے کہ ہوتا یہ ہے کہ جس کو ذرا سی قدرت ملتی ہے، ذرا سی طاقت ملتی ہے، تو وہ دوسروں سے ناانصافی کرنے سے چوکتا نہیں ہے۔ دو بندوں کے درمیان اگر عدل و انصاف کا موقع بندے کو مل جائے تو اب یہ ایک قاضی کی حیثیت رکھتا ہے، ایک فیصلہ کروانے والے کی حیثیت رکھتا ہے۔ ان دونوں کے درمیان فیصلہ کرنے کی طاقت و قدرت اسے دی گئی ہے، اختیار اسے دیا گیا ہے۔ اب اگر وہ ان کے درمیان صحیح طور پر فیصلہ نہیں کرتا تو یہ اپنی طاقت اور قدرت کا ناجائز فائدہ اٹھا رہا ہوتا ہے۔ تو اب یہ جو ظلم ہوتا ہے، جو ناانصافی ہوتی ہے، یہ عام طور پر جس کے پاس قدرت ہوتی ہے، جس کے پاس طاقت ہوتی ہے، اس کی طرف سے آتی ہے۔ تو اب ہمارا یہ کام نہیں کہ ہم فقط حکمران جو ہوتے ہیں انہی پر تان و تشنی کرتے رہیں، افسران بالا کے اوپر تان و تشنی کرتے رہیں، یہ نہیں، بلکہ اپنے اعمال کا جائزہ لینا بھی ضروری ہے کہ اگر ہمیں قوت حاصل ہوتی ہے، ہمیں طاقت حاصل ہوتی ہے، تو کیا ہم اپنے نیچے والوں کے ساتھ انصاف کر رہے ہوتے ہیں یا نہیں کر رہے ہوتے ہیں؟ بخاری شریف کی ایک حدیث مبارکہ ہے جس میں نبی پاک صلی اللہ علیہ وسلم نے یہ ارشاد فرمایا کہ قیامت کے دن اللہ پاک اپنے عرش کے سائے میں 7 طرح کے افراد کو سایہ عطا فرمائے گا، جس دن اس کے عرش کے سائے کے علاوہ سایہ نہیں ہوگا۔ یعنی اپنے سائے میں جگہ عطا فرمائے گا، اور اپنے سائے سے مراد اللہ کی رحمت کا سایہ یا عرش کا سایہ یہ مراد ہے۔ ان 7 افراد میں سے جو پہلا ذکر کیا ہے، وہ ذکر فرمایا امام عادل، وہ امام کی جو عدل و انصاف کرنے والا۔ امام ایسے موقع پر عام طور پہ حاکم کے لیے، خلیفہ کے لیے، سلطان کے لیے استعمال ہوتا ہے، لیکن بعض علماء اس حدیث پاک کی تشریح کرتے ہوئے فرماتے ہیں کہ اس سے مراد ہر وہ شخص ہے کہ جس کو اللہ پاک نے دو بندوں کے درمیان فیصلہ کرنے کا اختیار دیا، ان کے اوپر قدرت و طاقت دی کہ وہ ان کے درمیان فیصلہ کر سکتا ہے۔ اب اگر وہ انصاف کے ساتھ فیصلہ کرتا ہے تو ایسے شخص کو اللہ پاک کل بروز قیامت اپنے عرش کے سائے میں جگہ عطا فرمائے گا۔ تو یہ المتین کا تقاضا ہے کہ ہم جب قوت و قدرت حاصل ہو تو اس وقت لوگوں کے ساتھ ناانصافی نہ کریں، بلکہ انصاف کے ساتھ کام لیں۔ ایک اور تقاضا علماء نے اس حوالے سے یہ بیان کیا کہ اللہ پاک المتین ہے، یعنی اس کی قدرت کی، اس کی قوت کی کوئی انتہا نہیں ہے۔ اس نام کو پیش نظر رکھتے ہوئے بندہ ہمیشہ عاجزی اور انکساری کا اظہار کرتا رہے، اپنے آپ کو ہمیشہ عاجز سمجھے، اپنے آپ کو ہمیشہ کمزور سمجھے۔ کیونکہ اگر اس کو کسی شخص کے اوپر قوت حاصل ہے، کسی شخص کے اوپر قدرت حاصل ہے، تو اس کا مطلب یہ نہیں کہ اب اس کے اوپر کوئی نہیں، بلکہ اگر دنیا میں سب سے بڑھ کر بھی اس کو قوت اور طاقت حاصل ہو جاتی ہے تو اب بھی اس کے اوپر وہ ذات ہے کہ جس کی طاقت اور قدرت کی کوئی انتہا نہیں ہے۔ تو اگر اپنی قوت کا، اپنی طاقت کا فائدہ اٹھاتے ہوئے کوئی تکبر کے اندر مبتلا ہو جاتا ہے، کوئی غرور کے اندر مبتلا ہو جاتا ہے، لوگوں کے ساتھ ناانصافی کے اندر مبتلا ہو جاتا ہے، تو پھر المتین ذات، یعنی اللہ پاک کی جو ذات ہے، اس کے سامنے اسے جواب دینا پڑے گا۔ اللہ پاک سے دعا کرتے ہیں کہ رب العزت جل وعلا ہم سب کو اپنے اس نام کی برکتیں عطا فرمائے، اور اپنے اس نام کے جو تقاضے ہیں اللہ پاک اسے ہمیں پورا کرنے کی توفیق عطا فرمائے۔ جو بڑا خوبصورت نام ہے المتین، عام طور پہ ہمارے یہاں یہ نام رکھا جاتا ہے، اور اللہ پاک کے ان ناموں میں سے یہ ایک نام ہے کہ مخلوق میں اس کا نام رکھنے میں کوئی حرج نہیں ہے۔ دوسروں کا نام یہ رکھا جا سکتا ہے، کیونکہ بہت سارے اللہ پاک کے نام وہ ہوتے ہیں کہ جو دوسروں کو رکھنے کی اجازت نہیں ہوتی، جیسے الرحمن ہے، تو اب اس کو عبد الرحمن کر کے تو رکھ سکتے ہیں، صرف الرحمن یہ نہیں رکھا جا سکتا۔ القیوم ہے، تو اس کو فقط کسی کو قیوم نہیں کہہ سکتے، یہ نام نہیں رکھ سکتے، نام جو رکھا جائے گا وہ عبد القیوم یہ رکھا جائے گا۔ تو بعض نام اللہ پاک کے وہ ہوتے ہیں کہ جن کا رکھنے کی اجازت نہیں ہوتی، उनको अब्द के साथ ही रखेंगे, जैसे अल्लाह पाक का जाती नाम अल्लाह है, कोई दूसरा ये नाम नहीं रख सकता, तो वो नाम अब्दुल्ला ही रखा जाएगा, बगैर अब्द के ये नाम नहीं रखा जा सकता। लेकिन बाज नाम वो हैं कि जो दूसरों के लिए रखना दुरुस्त है, बगैर अब्द के भी वो रखे जा सकते हैं, और उन्हीं में से एक नाम ये अलमतीन है कि इस नाम को अगर कोई शख्स रखता है तो रखना दुरुस्त है, और बेहतर यही कि अब्दुल मतीन ये नाम रखे तो ज्यादा अच्छा है। अल्लाह जल्ला शानुहु हमें अमल की तौफीक अता फरमाए। आमीन बिजाह नबील अमीन सल्लल्लाहु तआला अलैहि व आलिहि
वसल्लम। तेरी तरफ लगी।